यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संसद अधिवेशन भोलिदेखि शुरू हुँदै पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्नुहुने। सभामुखको निर्वाचन यही चैत 22 गते गर्ने दलहरूबीच सहमति। प्रधानमन्त्री वालेन्द्र शाहद्वारा मधेस प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल। सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीबाट सुझाव माग। भोलिदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डद्वारा जानकारी। र अबको 2-3 हप्तामा अमेरिका इरान युद्धबाट बाहिरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन भोलिदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा संघीय संसदको दुवै सदनको अधिवेशन भोलि दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। प्रतिनिधि सभाको अधिवेशन सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा र राष्ट्रिय सभाको बैठक संघीय संसद सचिवालय स्थित पुरानो भवनमा बस्नेछ। यसैबीच संघीय संसद सचिवालयले दुवै सदनको बैठक संचालनका लागि भौतिक सुरक्षा, प्राविधिक र जनशक्तिका हिसाबले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत 22 गते आइतबार निर्वाचन हुने भएको छ। भोलिदेखि शुरू हुने प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूची तय गर्न आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख चयनका लागि भोलिको बैठकबाट नै प्रक्रिया अगाडि बढ़ाउने र 22 गते निर्वाचन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। सर्वदलीय बैठकले पर्सि शुक्रबार सभामुख चयनका लागि मनोनयन दर्ता र 22 गते निर्वाचन गर्ने गरी भोलिको बैठकमा सभामुख निर्वाचन कार्यतालिका पेश गर्ने सहमति भएको सांसद बुर्लाकोटीले बताउनुभयो। यस्तै भोलिको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले बोल्ने, बैठक सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गर्ने लगायतका विषयमा छलफल भएको, बैठकपछि नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले बताउनुभयो। यस्तै बैठकमा कार्यव्यवस्था समिति र संसदीय समितिहरूमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व सुनिश्चित हुने गरी नियमावली तथा अन्य प्रावधान मिलाउन आफ्नो दलको तर्फबाट प्रस्ताव गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले बताउनुभयो। प्रधानमन्त्री वालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिनुभएको थियो। यस्तै प्रधानमन्त्री शाहसँग स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिंचाई, कृषि आदि विषयमा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने विषयमा छलफल भएको सांसद मनिष झाले जानकारी दिनुभयो। सो अवसरमा सांसदहरूले प्रदेशका जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको सांसद मनिष झाले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेश र हिजो सुदूरपश्चिम प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको थियो। गृहमन्त्री सुधन गुरूङले जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी परिसर कार्यालय काठमाडौँको आज निरीक्षण गर्दै गृहमन्त्री गुरूङले प्रहरीलाई समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्न गराउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक वहन गर्न निर्देशन पनि दिनुभयो। प्रहरीले कर्तव्य पालना गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताउँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले प्राप्त गरेको कुशलताको प्रशंसा गर्नुभयो। गृहमन्त्री गुरूङले आम नागरिक संघको सम्बन्धलाई थप सुमधुर बनाउँदै नागरिक र प्रहरी बीच मित्रवत सम्बन्ध कायम राख्न शिष्ट बोली वचन र व्यवहार आवश्यक पर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री गुरूङले विभिन्न प्रकारका विपद व्यवस्थापनमा प्रहरीले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि गर्नुपर्ने बताउनुभयो। उहाँले प्रहरीलाई थप आत्मनिर्भर र सशक्त बनाउन साधन स्रोत युक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमको व्यवस्थापन गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभयो। नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन हुनुभएको छ। एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन हुनुभएको हो। बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेमुवाङले चाहना राखे पनि पछि निर्विरोध थापा चयन हुनुभएको एमाले सांसद ऐनबहादुर महरले जानकारी दिनुभयो। प्रतिनिधि सभामा एमालेका 25 सदस्य छन्। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। यसअघि पहिलो पटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधान न्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गर्नुभएको थियो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत 65 वर्षीय उमेर हदका कारण हिजो सेवानिवृत्त भएपछि नेपालको न्यायिक इतिहासमा दोस्रो पटक महिला नेतृत्व गर्ने अवसर वरिष्ठतम न्यायाधीश मल्लको काँधमा आइपुगेको हो। प्रधान न्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था छ। भोलि चैत 19 गतेदेखि देशभर शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। संवाददाता सितु मानन्धर खड्काको रिपोर्ट।
बिहिबार बिहान 8 बजेदेखि जापानमा एक समेत गरी 1,966 परीक्षा केन्द्रमा एकै पटक परीक्षा शुरू हुनेछ। एसईई परीक्षा चैत 29 गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष एसईईमा कुल 5,12,421 विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। क्षेत्रगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट विद्यार्थी सहभागी हुने जनाइएको छ। यस पटकको परीक्षामा 11,379 विद्यालयका विद्यार्थीहरूको सहभागिता हुनेछ। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक विष्णु प्रसाद गेवालीले सातै प्रदेशका सबै जिल्लामा आवश्यक जनशक्ति सुरक्षाको व्यवस्था र प्रश्नपत्र सुरक्षित रूपमा पुर्याइसकेको जानकारी दिनुभयो।
सब परीक्षा केन्द्रमा केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष कर्मचारी निरीक्षक सबैको व्यवस्थापन भइसकेको छ। जहाँ नजिकै सुरक्षा निकाय छ त्यहाँ मात्रै हामीले परीक्षा केन्द्र राखेका छौँ। त्यसैले सुरक्षाको प्रत्याभूति हुने चाहिँ प्राय निश्चित नै छ। प्रश्नपत्र लैजाँदा सुरक्षाको साथीहरूसँगै लिएर जान भनेका छौँ। त्यसरी प्रश्नपत्र बाहिरिने त्रुटि पक्कै पनि हुन्न जस्तो हामीलाई लागेको छ।
दृष्टिविहीन तथा फरक क्षमताका विद्यार्थी, बाल सुधार गृह र कारागारका बन्दी सहित दुर्गम क्षेत्रका सहभागी विद्यार्थीलाई परीक्षा सहज बनाउन आवश्यक व्यवस्था र सुविधा सुनिश्चित गरिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक विष्णु प्रसाद गेवालीले जानकारी दिनुभयो।
अपाङ्गताको प्रकृति के छ त्यो हेरेर 1 घण्टा 30 मिनट सम्म केन्द्राध्यक्षले समय थप्न सक्ने प्रावधान छ। दुर्गम ठाउँहरूमा उहाँहरूलाई सहज हुने किसिमले परीक्षा केन्द्र निर्धारण गर्न भनेका छौँ। सुधार केन्द्रहरूमा रहेका विद्यार्थीहरूको लागि कसैलाई पनि परीक्षाबाट वञ्चित नहुने गरी हामीले प्रबन्ध मिलाएका छौँ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस पटक सामूहिक अनुगमनको व्यवस्था हटाइएको छ र यसको सट्टा प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्र बाहिरबाट मात्र अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
अनुगमन गर्दाखेरि पनि बाहिर परिवेश मात्रै हेरिदिने, भित्र बच्चालाई बाधा पुग्ने गरी अनुगमन नगर्ने हामीले अनुरोध गरेका छौँ। विगतमा जस्तो सामूहिक अनुगमन यसपटक हुँदैन र यसपटक कम्तीमा एक महिनाभित्रमै नतिजा प्रकाशन गर्ने गरी फरक मोडलबाट यो निर्देशिकाहरू कार्यविधिहरू बनाउँदैछौ।
बोर्डले एक महिनामै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी पनि गरेको छ। सितु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौँ।
निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक यही चैत 22 गतेदेखि पुनः शुरू गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा गत मंगसिर 6 गतेदेखि स्थगन गरिएको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य चैत 22 गतेदेखि शुरू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले राष्ट्रिय परिचय पत्रको विवरण मार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो। राष्ट्रिय परिचय पत्र नभएमा आयोगको प्री इनरोलमेन्ट प्रणालीबाट अनलाइन फारम भरी फोटो खिच्नका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं उपस्थित हुनुपर्नेछ। साथै मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भएका तथा बसाईसराईको विवरण अध्यावधि गर्न समेत अनलाइन आवेदन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा सुशासन एकाई गठन गरिएको छ। मन्त्रालयको कार्य सम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्य सहित एकाई गठन गरिएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा गठित उक्त एकाईले मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत कर्मचारीहरूको कार्य सम्पादनको नियमित अनुगमन र मूल्यांकन गर्ने मन्त्रीको निजी सचिवालयले जनाएको छ। यस्तै एकाईले विशेष गरी सेवा प्रवाहमा आधारित शासन प्रणाली अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्यहरू तोकिएको समय सीमाभित्र सम्पन्न भए नभएको, जिम्मेवार अधिकारीहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे नगरेको तथा कार्य सम्पादन सूचकहरूको कार्यान्वयन अवस्था कस्तो रहेको छ भन्ने विषयमा निगरानी गर्ने सचिवालयले जनाएको छ। झण्डै दुई तिहाई सीटका साथ संसद र सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेका छन्। कैलालीका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा गरेको वाचा अनुसार सरकार अघि बढ़ने अपेक्षा गरेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा अधिकांश युवाहरू समेटिएका छन्। निर्वाचनबाट जसरी नतिजा आयो र राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्यो, त्यसरी नै अहिलेको सरकारबाट नागरिकहरूले पनि धेरै अपेक्षा गरेका छन्। कैलालीको टिकापुरका दिनेश मल्ल।
जनताहरूले थुप्रै आशा अपेक्षाहरू उहाँबाट राख्नु भएको छ। भ्रष्टाचारको अन्त्य हामीले चाहेका छौं भने त्यसै गरी हत्या हिंसा बलात्कारका घटनाहरू पनि वृद्धि भइराखेको छ, यसको पनि अन्त्य हुनु पर्यो, यसको पनि सही नियमन हुनु पर्यो। बेरोजगारी पनि चरम बेरोजगारी छ, युवाहरूले देश छोडेर खाडी मुलुकतिर विदेशतिर आफ्नो रगत पसिना बगाउन बाध्य भइराख्नु परेको छ, त्यसको बारेमा पनि ध्यान पुर्याउनु पर्यो भन्ने आशा अपेक्षा हामीले राखेका छौँ।
दिनेश मल्ल जस्तै टिकापुरकै अनुविष्ट पनि अहिलेको सरकारबाट आफूले धेरै अपेक्षा गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, चुनावको बेला यो पार्टीले उठाएका मुद्दाहरू हामी नागरिकहरूले सम्झिरहेका छौँ।
जति पनि मुद्दा उठाउनु भएको छ नि चुनावको बेला, त्यो चाहिँ सबै जनताले विशेष ध्यानै त्यसैमा छ भनौँ न, कि अहिलेको सरकारले के काम गर्छ भनेकन। पहिलो कुरा त एकदमै त्यो भ्रष्टाचारी त निर्मूल हुनै पर्छ नेपालबाट।
अबको सरकारले भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकता दिनुपर्छ। त्यसबेला तेरो मेरो नभनी कानून र नियमले भने अनुसार भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ र देशमा सुशासनको जग बसाउनु पर्ने नागरिकहरूको भनाइ छ। स्थानीय मीन बहादुर ठनाल।
चाहे जो कोही हो या म हो या अरू हो, गलत गर्नेलाई कानूनले सजाय देऊ भन्ने हाम्रो चाहना हो। बाँकी नेता भनेको त देशप्रति प्रेम भएको नेता हुनुपर्छ, त्यसले देश चल्छ, देश बन्छ।
अहिलेको सरकार नेपाली नागरिकको हितमा काम गरोस् भन्ने सबै नेपालीको चाहना छ। यो चाहनालाई पूरा गर्नु अहिलेको सरकारको दायित्व पनि हो। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गर्नु भएको छ। लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटवार्तामा उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउन उच्चस्तरीय भ्रमण आदान प्रदानको आवश्यकता उल्याउँदै नेपालको राजदूतमा नियुक्त हुनुभएकोमा राजदूतलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो। भेटमा राजदूत मणिकरले नेपालको विकासका लागि साउदी अरेबिया सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ़मा आज दिउँसो दुई मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका सातका 22 वर्षीय भैरव ढुंगाना र निजगढ़ नगरपालिका छ दियाल टोलका 23 वर्षीय सुरेश श्रेष्ठ रहेका छन्। सर्लाहीबाट काठमाण्डुतर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको मोटरसाइकल निजगढ़ नगरपालिका 9 पश्चिम लचकामा एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ। नारायणगढ़ मुङलिङ सड़क खण्डमा आज भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा 25 जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको छ। दासढुंगामा आज अपरान्ह बस र तेल ट्याङ्कर ठोक्किँदा 13 जना तथा घुमाउनेमा यात्रुवाहक ईवी माइक्रो र टिप्पर ठोक्किँदा चालक सहित 12 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगंजले कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्ला हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्र 2083का लागि पाठ्य पुस्तक वितरण शुरू गरेको छ। प्रादेशिक प्रेस नेपालगंजका प्रमुख रूद्र खनालका अनुसार चैत 16 गते सोमबारदेखि हुम्ला र डोल्पामा पुस्तक वितरण शुरू गरिएको हो। नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्य पुस्तक कर्णाली र रूमिनी प्रदेशका विभिन्न जिल्लामा वितरण गर्न नेपालगंज स्थित गोदाममा पर्याप्त मौजदात पुगेको उहाँले जानकारी दिनुभयो। काठमाण्डुस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी बिल बुक नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने र सेवाग्राहीहरूलाई अनावश्यक दुःख दिने गरेको सम्बन्धमा प्रहरी टोलीले 16 जनालाई पक्राउ गरेको छ। एक सूचनाका आधारमा खटिएको टोलीले 1,22,000 नगद र 53 थान बिलबुक सहित 16 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार अहिले आवश्यक अनुसन्धान कार्य जारी रहेको छ। प्रहरीले हाल आवश्यक अनुसन्धान कार्य अगाडि बढ़ाइरहेको र सम्बन्धित व्यक्तिहरूलाई कानूनी कार्यवाहीको दायरामा ल्याइने बताएको छ। यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढ़ेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब 2-3 हप्तामै अमेरिकाले इरान छाड्ने बताउनु भएको छ। इरानसँग कुनै सम्झौता भए पनि नभए पनि इरान छाड्न लागेको उहाँले प्रष्ट पार्नुभयो। इरानले अब निकट भविष्यमा आणविक हतियार बनाउन नसक्ने सुनिश्चित भएकोले इरान छाड्न लागिरहेको उहाँले बताउनुभयो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियानले शत्रु राष्ट्रहरूले इरानमा फेरि आक्रमण नगर्ने हो भने आफूहरू युद्ध छाड्न तयार रहेको बताउनु भएको छ। टर्कीको दक्षिण पश्चिमी प्रान्तको मुगला तटमा आज अवैध आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको छ भने अन्य 21 जनाको उद्धार गरिएको टर्कीको तटरक्षकले जनाएको छ। अन्तर्राष्ट्रिय मीडियाका अनुसार टर्कीको बोडरम जिल्लाको रिसोर्टबाट गएको डुंगा स्थानीय समय अनुसार बिहान करिब 6 बजे दुर्घटनामा परेको थियो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सन् 2026 को मार्च महिनामा 1,20,516 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्क अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ। 2026 मार्चमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अन्तर्गतका मुलुकबाट मात्रै 42,668 पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो कुल आगमनको करिब 35.4% हो। त्यसमध्ये भारतबाट सबैभन्दा बढी भरि 25,728 पर्यटकले नेपालको भ्रमण गरेका छन्। श्रीलंकाबाट 10,769, बंगलादेशबाट 4,676 तथा सार्कका अन्य मुलुकबाट पनि पर्यटकले नेपालको भ्रमण गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी दीपक राज जोशीले जानकारी दिनुभयो। युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्या भने यो महिनामा स्थिर देखिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्य सहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ। विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान संख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालेको जनाएको छ। विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहले हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
कप्तान सन्दीप लामिछानेको कसिलो बलिङसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा कर्णाली प्रदेशलाई 60 रनले पराजित गरेको हो। जितसँगै 4 अङ्क पुर्याएको बागमती छैठौं स्थानमा उक्लिएको छ। समान 5 खेल खेलेको कर्णाली 3 अङ्क सहित 8 स्थानमा छ। बागमतीले दिएको 181 रनको लक्ष्य पछ्याएको कर्णाली 25.1 ओभरमै 120 रनमा समेटियो। कर्णालीका निश्चल रावलले सर्वाधिक 31 रन बनाए भने दिनेश अधिकारीले 22 रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। बागमतीका कप्तान सन्दीपले घातक बलिङ गर्दै एक्लै 7 विकेट लिए। यसअघि रामजानकी बहुद्देश्य रंगशालामा टस हालेर पहिले ब्याटिङ गरेको बागमती 38.4 ओभरमा 180 रनमा अल आउट भएको थियो। विवेक मगरले 56 रन बनाए। शिवम तिवारी 18, शुभ अंशकार 20, पवन थापा 22 रन र ईशान पाण्डेले 27 रन बनाए। कर्णालीका दिवन पुनले 3 विकेट लिँदा प्रकाश जैसी, दिपेन्द्र रावत र निश्चल रावलले समान 2-2 विकेट लिए। अर्को खेलमा सुपर ओभरमा एपीएफ क्लबलाई हराउँदै लुम्बिनी प्रदेश दोस्रो जित निकाल्न सफल भएको छ। लुम्बिनीको जितमा सन्तोष यादवको प्रदर्शन प्रमुख रहे।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.1 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। पोखराको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 15.9 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.9 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। दिपालको अधिकतम 35.3 डिग्री सेल्सियस, न्यूनतम 15.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसद अधिवेशन भोलिदेखि शुरू हुँदै पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्नुहुने। सभामुखको निर्वाचन यही चैत 22 गते गर्ने दलहरूबीच सहमति। प्रधानमन्त्री वालेन्द्र शाहद्वारा मध्य प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल। सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीबाट सुझाव माग। भोलिदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डद्वारा जानकारी। र अबको 2-3 हप्तामा अमेरिका इरान युद्धबाट बाहिरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।